नमस्कार, साहित्य संसार कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साहित्य संसार कार्यक्रम रेडियो नेपालबाट हरेक बिहिबार बिहान 8:30 बजेदेखि करिब आधा घण्टा प्रसारण हुन्छ। शनिबार बेलुकी 9 बजेको समाचारपछि साहित्य संसार कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np पनि साहित्य संसार कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। प्रसारण भइसकेका कार्यक्रमहरू रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँको फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुनेछ। साहित्य संसार कार्यक्रममा आज साहित्यकार राजव सँगको संवाद सुनाउँछौ। साथमा एउटा लघु कथा र केही कविताहरू सुन्नुहुनेछ। पूरै कार्यक्रम सुनेर हामीलाई साथ दिनुहोला।
इतिहासको पानाबाट
कवि विजय बजिमयको कविता अनायास खै कहाँ अल्मलियो। मिरमिरे बिहानी सँगै मालश्रीको धुन गुन्जिरहेछ, धरतीका गीतहरू कोइलीले गुनगुनाउन बाँकी नै छ। यतै कतै पुर्ख्यौली चिनारीको खोजीमा, यतै कतै मेची काली सिमानाको खोजीमा, अनायास खै कहाँ अल्मलियौ। च्याङवाले डम्फू उचालिसकेको छ, मैच्याङले भाका छोपिसकेकी छे। देउरालीमा गाम बेसिकाहरू झरिसकेका छन्, सोरठी झम्काउँ भन्छन् कोही, चुड्का खैजडी बजाउँ भन्छन् कोही। पाउमा पाउजु बाँधेर लैबरी छमछम नाचौ भन्छन् कोही। बाचा बाँधेको पनि हो, भाका गाँसेको पनि हो। सुतेकालाई ब्युझाउने, ब्युझेकालाई उठाउने, उठेकालाई हिँडाउने, मान्छेका मनहरूलाई आँखाका परेलीबाट बगाउने, मान्छेका रगतलाई धमनी धमनीमा उमाल्ने, अमर गीत गाउन बाँकी नै छ। कहिले चुक्दै नचुक्ने वीरहरूको खोजीमा, कहिले झुक्दै नझुक्ने शिरहरूको खोजीमा, कहिले चुक्दै नचुक्ने वीरहरूको खोजीमा, कहिले झुक्दै नझुक्ने शिरहरूको खोजीमा, अनायास खै कहाँ अल्मलियौ, खै कहाँ अल्मलियौ।
इतिहासको पानाबाट स्तम्भमा कवि विजय बजिमयको अनायस खै कहाँ अल्मलियौं शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी संवाद गर्छौं साहित्यकार राजवसँग। साहित्यकार राजव हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौं। राजवज्यू, यहाँलाई रेडियो नेपालको साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद ताराजी।
हजुर, नेपाली साहित्यको एउटा स्थापित स्रष्टा हुनुहुन्छ यहाँ। तपाईँको बाल्यकालको साहित्यिक अभिरुचि र साहित्यिक परिवेश अथवा भनौँ वातावरणको थोरै सम्झना गरौँ न।
म काठमाडौँको मोरटोलमा जन्मेको हुँ। म एकदम साधारण परिवारको मा जन्मेको हुँ। मेरो घरमा चाहिँ साहित्यिक वातावरण थिएन।
हजुर,
त्यस बेला जुन बेला म हुर्कँदै थिएँ त्यो वातावरण थिएन। खेल्ने कुद्ने मै म चाहिँ हुर्केको हुँ। त्यस्तो चाहिँ एकदम साहित्यिक प्रेरणा दिने मेरो चाहिँ घरभित्र कुनै त्यस किसिमको वातावरण थिएन। तर दाजुहरू पढ्नुहुन्थ्यो, तर उहाँहरू पनि त्यो साहित्यको रुचिका व्यक्तिहरू हुनुहुन्नथ्यो। त्यसकारण घरभित्र चाहिँ मेरो त्यति साहित्यिक वातावरण भएन। जब स्कुलमा म गएँ, भनौँ अब 9-10 क्लासमा जब मेरो चाहिँ क्लास चढाइ भयो, त्यसपछि मेरो साहित्यिक गतिविधि चाहिँ प्रारम्भ हुन थाल्यो।
हजुर, यहाँको कुरा गर्दा जनार्दन पुढासैनी साहित्यिक क्षेत्रमा राजवमा परिवर्तन हुँदाको समयलाई चाहिँ अहिले कसरी हेरिनुहुन्छ?
त्यो समयलाई अब एउटा नयाँ नाम राख्ने, नयाँ चाहिँ परिकल्पना गर्ने, नयाँ नयाँ कुरा सोच्ने कुराहरूमा म धेरै मेरो ध्यान केन्द्रित हुन्छु। त्यही अनुसारले मैले नाम पनि राजव राखेँ। अनि साहित्य लेखनमा पनि मैले एकदम नयाँ ढङ्गले नयाँ किसिमका कुराहरू लेख्ने कोसिस गरे। मेरो त्यो कोसिस जारी थियो, त्यही कोसिस अन्तर्गत अब अहिलेसम्म म लेखि नै राखेको छु।
हजुर, लेखकका रूपमा तपाईँ स्थापित हुँदै गर्दाका आफ्ना समकालीनहरूलाई चाहिँ अहिले कसरी सम्झाउनुहुन्छ लेखक साहित्यकारहरूलाई?
मेरो समकालीनहरू साहित्यकारहरू अहिले पनि उहाँहरू लेखि नै रहनु भएको छ, जस्तो नारायण ढकाल, विमल निवास, श्यामल, पुरुषोत्तम सुवेदी आदि मेरा समकालीनहरू हुन्। उहाँहरू अहिले पनि निरन्तर लेखि नै रहनु भएको छ, म पनि लेखि नै राखेको छु है।
हजुर,
त्यही हो।
हजुर, जस्तो साहित्यकार राजवज्यू यहाँ चाहिँ कविता, कथा, उपन्यास र निबन्ध जस्ता बहुविधामा कलम चलाउनुहुन्छ, तपाईँलाई सबभन्दा मनपर्ने विधा चाहिँ कुन हो, अथवा भनौँ कुन विधामा बढी क्रियाशील हुनुहुन्छ?
म बढी चाहिँ आख्यान, कथा, उपन्यास माने बढी क्रियाशील छु, त्यसपछि कविता, र म धेरै जसो प्रेरित चाहिँ आख्यानबाटै हुन्छु। मेरा कवितामा पनि आख्यान हुन्छ, आख्यानमा पनि मेरा कविता हुन्छन्
है।
म दुवैतिर ओहोरदोहोर गरिरहन्छु, तर मेरो मूल त मेरो चाहिँ ध्येय चाहिँ आख्यानै हुन्छ। कविता नै म आख्यानै लेखिराखेका हुन्छु, म नाटक लेख्छु, नाटकमा पनि म आख्यानै लेखिरहेको हुन्छु। मलाई के लाग्छ भने आख्यान नसोचिकन कुनै पनि विधामा प्रवेश गर्न सकिन्न। मुख्य कुरा नै आख्यान हो, तपाईँले सोच्नुहुन्छ, सोच्नु नै एउटा आख्यान हो, त्यहाँभित्र चाहिँ नयाँ कल्पना गर्नुहुन्छ, कल्पना पनि एउटा आख्यान हो, त्यो लेख्नुको आधारै एउटा आख्यान हो जस्तो लाग्छ मलाई।
हजुर, यहाँले आफूलाई आख्यान विधामा बढी केन्द्रित गर्नुभएको सन्दर्भमा आफ्नो आख्यान लेखनको बारेमा छोटो रूपमा भन्नुपर्दा चाहिँ के भन्नुहुन्छ?
मेरो पहिलो चाहिँ नि प्रकाशित कथा रोलर हो, यो विधेयकको 2032 सालको दसैँ मा प्रकाशित कथा विशेषाङ्कमा छापिएको थियो। त्योभन्दा पहिले चाहिँ नि म स्कुलमा, मैले अगाडि तपाईँलाई भने, म स्कुलमा पढ्दाखेरि एउटा प्रतियोगिता भएको थियो, त्यसमा मैले गुन्द्रुकको आत्मकथा भन्ने लेखेको थिएँ।
हजुर,
त्यो चाहिँ मेरो लेखनको प्रारम्भ नै हो, त्यसलाई म मान्दछु। गुन्द्रुकको आत्मकथा मैले लेखेँ, त्यसपछि मैले कथाहरू धेरै लेखेँ, तर प्रकाशित भएको चाहिँ मेरो पहिलो कथा रोलर हो।
यहाँको प्रकाशित भएको पहिलो कथा रोलर, यहाँले भन्नुभयो गुन्द्रुकको आत्मकथाबाट आफ्नो लेखनको प्रारम्भ गर्नुभयो होइन?
हो हो।
अब आज चाहिँ हामी यहाँसँगको यो बसाईमा एउटा कविता सुन्न चाहन्छौ, यहाँसँगको संवाद फेरि हामी कविता सुनिसकेपछि गरौंला। आज हामी यहाँको कुन कविता सुन्छौ?
मेरो चाहिँ पोहोर प्रकाशित भएको एउटा कविता छ, त्यसको शीर्षक हो रुखहरूको विदाई वार्ता।
हजुर, रुखहरूको विदाई वार्ता।
विदाई वार्ता सुनौ है त।
हस्।
उनीहरू रुख थिए, एक दुई तीन असंख्य बलिरहेका थिए, बस्तीमा हाहाकार थियो, जंगल बलिरहेको थियो। विदाई वार्तामा थिए रुखहरू, भन्दै थिए अब चराहरू कहाँ बास बस्ने हुन्, तिनका ससाना पखेटाहरू, मसिना खुट्टाहरूको कुन्नी के हाल भयो, ती कतै सुरक्षित उन्न पाए कि पाएनन्। रुखहरू ढाडसम्म डढिसकेका थिए, चराहरूको चिन्ता गर्दै भन्दै थिए तिनले गुड कहाँ लाउने हुन्, चारो कहाँ खोज्ने हुन्, कतै सुस्ताउने ठाउँ र पानीको कुवा भेटे भेटेनन्। आकाश मासतिर वायु बीज फैलिएका तिनका हाँगाहरूमा बसेका सब चराहरू, जंगलमा बल्न थालेका एक एक रुखहरू छोडेर उडेको घन्टौं भयो, तर रुखहरू अझै चराहरूको, तिनका बचेराहरूको चिन्तामा बल्दै थिए। रुखहरू सायद घरभित्र चुलोमा आगो फुकिरहेकी आमाका अवतार हुन् वा कुनै देवी। रुखहरू बल्दै भन्दै थिए हाम्रो खरानीबाट अब अक्सिजन निस्कन सक्दैन, चराहरू अब कहाँ कस्तो सास फेर्ने हुन्, अब हामी फूलको लागि जिउँदो हुँदैनौ, माउरीहरू म केबाट पार्ने हुन्, यो आगोमा हाम्रा जराहरू मात्र जोगिए हामी फेरि धरती चिरेर उठ्ने थियौँ, जोगिने थियो माटोको रस, वायुको स्रोत, फेरि जन्म लिने थिए हरिणहरू, सुनिने थियो खराउका सर्याक सुरुक, देखिने थियो पुतलीको वायु नृत्य, फेद फेद हाँगा हाँगा पात पातमा तिनका गर्भनाल, रङ्गीन झुसिल किराहरूको परेड, हेर्न पाइने थियो कटुस छोडाइरहेका चनाका लोखर्केहरू, फेरि तयार हुने थियो धरतीको बगैँचा। रुखहरू वायु पानी र आफ्नो दहनमा लागेको अग्निको पनि चिन्ता गर्दै थिए, भन्दै थिए हामी नहुँदा यी केबाट प्रज्वलित होलान् र, शत्रु पीडक सबको अस्तित्व चिन्ता गर्ने साधुको आत्मा हुनुपर्छ रुख, जमिनमा जरा गाड्नेहरू संकटको धरती छोडेर उड्न पाउँदैनौ। धन्यवाद।
हजुर, रुखहरूको विदाई वार्ता यहाँको कविताका लागि धेरै धेरै धन्यवाद व्यक्त गर्छौ साहित्यकार राजवज्यू। साहित्य सिर्जनालाई अधिकतम समय दिने नेपालका थोरै साहित्यकार भित्र चाहिँ तपाईँ पनि पर्नुहुन्छ। व्यक्तिगत जीवन र साहित्यिक जीवन बीच कसरी तालमेल मिलाउनुहुन्छ?
अब व्यक्तिगत जीवन यो साहित्य पनि मेरो व्यक्तिगत जीवनभित्रै पर्छ।
हजुर,
मसलाई पनि एउटा म पनि यसलाई एउटा रुटिनको रूपमा हेर्छु। अरू क्रियाकलापसँगै साहित्यलाई पनि म आफ्नो साथ लगिराखेको छु। त्यसकारण म व्यक्तिगत जीवन भन्नु नै साहित्यिक जीवन हो र साहित्यिक जीवन भन्नु नै व्यक्तिगत जीवन हो। त्यसैले चाहिँ मेरो तालमेल भन्दा पनि मैले रुटिन रूपमा लगिराखेको हुन्छु। त्यसकारण मलाई सजिलो छ किनभने यसमा यसै समर्पित छु।
हजुर हजुर, यहाँको प्रकाशित साहित्यिक कृतिहरूका बारेमा छोटोमा चर्चा गरौँ। के भन्नुहुन्छ आफ्ना प्रकाशित साहित्यिक कृतिहरूका बारेमा चर्चा गर्नुपर्दा?
मैले आफ्नो प्रकाशित कृतिहरूको बारेमा त के चर्चा गर्नु, त्यो त एउटा आत्मश्लाघा नै हुन्छ है। तर जति पनि मेरा कृतिहरू प्रकाशित भएका छन् त्यो चाहिँ आम पाठकबाट प्रशंसित भएका छन्, रुचाइएका छन्।
हजुर,
र त्यही नै प्रेरणा हो मैले अहिलेसम्म लेखिरहनुको प्रेरणा पनि तिनै प्रशंसा तिनै चाहिने समीक्षाहरू हुन्।
हजुर, मैले यहाँसँग जान्न खोजेको, यहाँले विविध विधामा कलम चलाउनुहुन्छ, कविता, कथा, उपन्यास, निबन्ध, विभिन्न विधामा कलम चलाउनुहुन्छ, के कति यहाँका सिर्जनाहरू अहिले पाठकहरूमा आज पुगेका छन्, त्यसका बारेमा पनि थोरै सम्झना गरौँ भन्न खोजेको।
ए, मेरो चाहिँ नि अब अहिलेसम्म चाहिँ 21 कृति प्रकाशित भएको छ।
हजुर,
त्यसमध्ये 6 कथा संग्रह छ, 6 उपन्यास छ, 2 नाटक, 3 कविता संग्रह, अनि बाल साहित्य पनि छ। 2 बाल साहित्यमा एउटा बाल कथा संग्रह, एउटा बाल नाटक संग्रह छ। जम्मा 21 कृतिहरू प्रकाशित छन्।
हजुर,
अनि एउटा यसै भनौँ, एउटा व्यङ्ग संग्रह र एउटा संस्मरण संग्रह पनि छ।
हजुर हजुर,
त्यसमध्ये
हजुर लामो समयदेखि नेपाली साहित्य लेखनमा क्रियाशील हुनुहुन्छ। आजको समयमा लेखिँदै गरेको नेपाली साहित्यका विविध विधाहरूप्रति चाहिँ तपाईँको धारणा के छ संक्षेपमा?
विविध विधा भन्नाले अब जस्तो कि अब चाहिँ अहिले आख्यानमा धेरै नै गति लिएको छ, नेपाली साहित्यमा गति लिएको देखिन्छ। कविताहरू पनि उत्तिकै लेखिएका छन्। विशेष त नाटक चाहिँ नि कम लेखिएको छ, जुन लेखिने विधा हो। हाम्रो नाटकको परम्परा पनि समृद्ध थियो तर अहिले आएर चाहिँ एकदमै टाँसिएको जस्तो लाग्छ। अरू विधाहरू निकै राम्रोसँग अगाडि बढिरहेको छ। पहिला एक समय थियो हाम्रो आख्यान लेखनमा कथा नै बढी लेखिराखिएको थियो, अहिले चाहिँ उपन्यासले पनि झाँगिने मौका पाएको छ, झाँगिरहेको छ, मलाई त्यही लाग्छ। जुन बेला 2040-50 दशकमा, 30 दशकमा चाहिँ उपन्यास कम लेखिएको थियो, अहिलेको दशक आएर 70 र 60 दशकमा उपन्यास निकै लेखिएको छ र यतातिर चाहिने लेखकहरू आख्यान लेखकहरू विशेष ध्यान गएको लाग्छ मलाई।
हजुर, यात्रा संस्मरण अथवा भनौँ नियात्रामा पनि धेरै नै कलम चलिरहेको पाइन्छ नि?
हो, नियात्रामा पनि धेरै कलम चलेको पाइन्छ, तर नियात्रा उपन्यास जस्तो स्तरीय रूपमा थोरै नियात्रा मात्रै स्तरीय लाग्छ मलाई। वास्तवमा भन्नु पर्दाखेरि नियात्रा त्यति सजिलो विधा होइन, एकदमै गम्भीरता साथ अध्ययन गरेर अनुसन्धान गरेर खालि अनुभूति मात्र होइन। तपाईँ बादल हेरेर अनुभूति मात्र गर्ने अथवा कुनै रुख हेरेर अथवा चाहिँ एउटा कुनै देवल हेरेर अथवा कुनै स्थानमा पुगेर अनुभूति मात्रै होइन, त्यसमा धेरै कुराहरू छ, त्यसलाई लेख्ने कला छ, त्यो चाहिँ अझ सबै उसमा सबै लेखकमा त्यस्तो देखिँदैन। थोरै मात्रै लेखक छन् जो नियात्रा वास्तवमा राम्रो लेख्नुहुन्छ।
हजुर, लेखनको लामो अनुभवको आधारमा चाहिँ तपाईँ नयाँ पुस्तालाई कस्तो सृजनात्मक सल्लाह दिनुहुन्छ?
सल्लाह त अध्ययनै हो, जति सक्दो अब सल्लाह दिने त्यस्तो कुनै विशेष सल्लाह दिएर दिइँदैन, त्यो त प्रेरणा हो, अन्तरप्रेरणाले लेखिन्छ, रुचिले लेखिन्छ। तर अब सामान्यत तपाईँले भन्न नै बाध्य पार्नुहुन्छ नि, म भनौँ कि अध्ययनै हो सबभन्दा धेरै कुरो, अध्ययन र अभ्यास।
हजुर, अध्ययन र अभ्यास,
एकदमै अध्ययन र ज्यादै अभ्यास।
हजुर, अध्ययन र अभ्यासले नै मान्छेलाई सफल बनाउँछ।
एकदमै।
हजुर, आजको यो बसाइमा हामी फेरि एउटा यहाँको सिर्जना सुनौ, कविता सुन्न चाहन्छौ।
अब म एउटा सानो कविता सुनाइहालौँ है त, अलिकति सम्झना गर्दै। 2-4 अगाडि छापेको कविता हो, यसको शीर्षक छ खबर।
हजुर,
सड़कको भीड़मा कुनै भ्रष्टाचारीले कुम जोडेको र कुनै निर्धन कारिन्दा त्यसको गगल फेरेर कल्पिएको देख्न नपरोस्, तर यो कम सम्भव छ। मञ्चमा कम्मर र उरोज नापेर स्त्रीको मूल्याङ्कन गर्ने विद्वान, सत्ताको चाकरीमा लिप्त मार्क्सवादी, जोड घटाउ र हटाउ पछेदर काइते बढी देखिन्छन्। केही सिधा राम्रा मान्छे खोज्यो भने झ्यालबाट तल सड़कमा दाल, चामल, कप सिरप र छिटामोलको चिन्तै चिन्तामा लत्रा लुत्रुक घर फर्किरहेका साना मान्छेहरू, क्लर्क, खदार, पिउन, मजदुर, घोटिदा घोटिदा थाकेका पत्रकार, प्राइमरी स्कुलको मास्टरको मर्लान्त मुहार, जोतिएको देखिन्छ। केही जो देखिँदैछन् हृष्टपुष्ट हँसिला भुँडे, ती केही सत्ताको घरदैलो पोत्छन्, केही नेताको शिरपाउ समर फन्काउँछन्, जो मुस्काएका छन् केही, ती सब यस्तै मुहार हुन्। भिडको पुरै मुहार परिवर्तन गर्न सच्चा मुहार खोज्नेहरूको पनि खबर छैन। धन्यवाद।
हजुर, साहित्यकार राजवज्यू, यहाँले खबर शीर्षकको कविता आफ्नो कविता वाचन गरेर सुनाउनु भयो। हामी रेडियो नेपालको साहित्य संसार कार्यक्रममा यहाँसँग संवाद गरिरहेका छौं। हामी कार्यक्रमको अन्तमा छौं। आफ्ना पाठकहरू माझ, रेडियो नेपालका श्रोताहरू माझ केही सन्देश छ, केही भनाइ छ साहित्यिक हिसाबले?
भनाइ छ, उहाँहरूले चाहिँ साहित्यकारको किताब किनिदिनुहोस्, धेरै धेरै पढ्नुहोस्, साहित्यका आफ्ना मन परेका लेखकहरूसँग सम्पर्क गर्नुहोस्, सल्लाह दिनुहोस्, उहाँका कृतिहरू मन परेका मन नपरेका कुराहरू सुनाउनुहोस्। त्यसले चाहिँ नि अब साहित्यकारहरूलाई प्रोत्साहन पनि मिल्छ, परिमार्जन गर्ने अनि पाठकसँग सोझो संवाद गर्ने अवसर पनि मिल्छ। यो चाहिँ धेरै राम्रो हुन्थ्यो।
हस्, साहित्यकार राजवज्यू, रेडियो नेपालको साहित्य संसार कार्यक्रमलाई समय दिनुभयो। आफ्ना दुईवटा कविताहरू, पहिलो रुखहरूको विदाई वार्ता र दोस्रो चाहिँ खबर शीर्षकका कविताहरू पनि सुनाउनु भयो। नेपाली साहित्यले तपाईँका सिर्जनाहरू प्राप्त गरिरहन पाओस्। समय र संवादका लागि रेडियो नेपाल साहित्य संसार कार्यक्रमका तर्फबाट यहाँप्रति आभार व्यक्त गर्छौं।
मेरो पनि धन्यवाद छ ताराजी, तपाईँलाई, रेडियो नेपाललाई मलाई यस्तो अवसर दिनुभयो र एउटा छोटो समय पनि अलि त राम्रोसँग संवाद गर्ने मौका मिल्यो, त्यसको लागि तपाईँहरू सबैलाई धन्यवाद।
साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। साहित्यकार राजवसँग संवाद गर्दैथ्यौं हामी। अब एउटा लघु कथा सुनाउँदैछौं।
फेसबुक भित्तामा सारै राम्रो स्ट्याटस आको छ रे। यो स्ट्याटस राख्ने देशकै ठूलाका पनि ठूला हुन् रे। त्यसलाई पनि मन पराउनेहरू लाख पुगिसके रे। प्रतिक्रिया लेख्ने चाहिँ आधा लाख पुगे रे। हजुरले चाहिँ लाइक गर्नुभयो त्यसलाई? फतर फतर गर्दै मलाई श्रीमतीले सोधी। यस्तै प्रश्न अरू साथीहरूले फोन गरेर सोधे अनि इष्ट मित्रहरूले पनि सोधे। मैले सबैलाई एउटै जवाफ दिए, भ्याकै छैन। म छिट्टै हेरेर लाइक हानिदिउला। कसरी भ्याउनु? समय भएको बेला बत्ती नहुने, बत्ती भएको बेलामा इन्टरनेट नहुने, इन्टरनेट भएको बेलामा केही न केही काम आइलाग्ने, बल्ल बल्ल सबै थोक मिलेको बेलामा फेसबुक खोले। खोल्ना साथ ठूलो व्यक्तिको स्ट्याटस आइहाल्यो। धेरैले मन पराएको कुरो माथि माथि बस्नु फेसबुकको नियम हो। तिनको स्ट्याटस पढे। साथी हो, मलाई रुगा लाग्यो, हाच्छ्यु। म अलमल्ल परे। यस्तो स्ट्याटस पनि कसरी हिट भएको? अनि बिरामी भएको कुरालाई कसरी मन पराउ? उपचारको विधि लेखेर प्रतिक्रिया दिउ भने रुगाको औषधि नजान्ने को चाहिँ होला र? त्यसमाथि पनि त्यहाँ 50,000 ले त केही न केही लेखेकै थिए। स्वास्थ्य लाभको कामना सहित डाक्टरै जस्तो भएर औषधिको सल्लाह धेरैले दिएकै थिए। त्यसैले मैले प्रतिक्रिया पनि जनाइन। अनि त्यही एकजना पुरूषले असाध्यै राम्रो सल्लाह दिएका थिए। त्यसलाई मन पराउने मेरै लाइक पहिलो भयो। मैले उनको नाममा क्लिक गरे। उनको पाना खुल्यो। आफ्नो भित्तामा उनले 3 दिन अघिदेखि सुन्दर कविता लेखेर राखेका रहेछन्। आश्चर्य, त्यहाँ उनी बाहेक अरू एकजनाले पनि मन पराएको र प्रतिक्रिया दिएको पाइन।
फेसबुक भित्ता शीर्षकको रामकुमार पण्डित छेत्रीले लेख्नु भएको लघु कथा वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो सहकर्मी रीता तिमल सिन्हा। अब केही कविताहरू सुनाउँदैछौ। सुमित्रा सुमीको कविता।
मेरो कविताको शीर्षक हो आक्रन्दन र कविता मन्दाक्रान्ता छन्दमा रहेको छ। कविता यसरी सुरु हुन्छ। आक्रन्दन भोकाएको भ्रमर जसरी आइदो रहेछ, खान्दै लाती कुसुम दलमा दैत्य बस्तो रहेछ। बोली मिठो तर पनि सयौं कैची राख्ने गलामा, सोझी वृन्दा छल कपटले प्रीति श्रृङ्खलामा, आगो बाल्दै हृदय तलमा नेत्र रातो गराई, हेरिदै बोल्दै कलुषित हो चित्त मेरो दुखाई हो कि कालो मल जल गरी जिन्दगानी बिगारी के को सेखी मनुज यसरी त्याग्छ न्यानो सिरानी पापी जाली गतिविधिहरू देख्छु भोग्दा अनेक दुस्तै नै हो नियति उसको छैन कति विवेक मान्छे नै हो तर किन कसो राक्षसी यो छ साला प्यारो मेरो धुक धुकली काडी राख्दै छ छाला फाटेका छन् प्रबल दिलै दर्द मात्रै थुपारी साथै राख्छु भन कति अझै स्वार्थताको पुजारी मान्छे भित्रै किन किन यहाँ प्रेम भेट्नै छ गाह्रो आत्मा रोयो निरस मनले चोट आफ्नै त गाह्रो मेरा प्यारा अब त अति भो दुष्टता फालिदेऊ चुम्दै आशा समय सबयो पूर्णताले सजाऊ अगला तृष्णा अभय कटुता लौन छोडेर आऊ जिउँदो मान्छे विचलित भए धुत साला हटाऊ जिउँदो मान्छे विचलित भए धुत साला हटाऊ धन्यवाद
रेडियो नेपालबाट यहाँहरू साहित्य संसार कार्यक्रम सुनिरहनु भएको छ र हामी केही कविताहरू सुनाइरहेका छौं यहाँहरूलाई यसै क्रममा कवि गीता पुडा सैनीको सिमानाको सालिक कविता संग्रहबाट यो कविता प्रश्न एक कविताको शीर्षक म दङ्ग छु कसरी छुन्छ होला हावाले आकाशलाई म दङ्ग छु कसरी छुन्छ होला हावाले आकाशलाई कसरी चुन्छ होला हिउँले पहाड़लाई किन अतृप्त हुन्छ होला धरती पाएर पनि साथ पानीको कसरी प्यासी बन्छन् होला उँटहरू भएर पनि समुद्र नजिकै कसरी दुख्छ होला एउटा रूख उसलाई काटेकोमा र कसरी अमर हुन्छन् होला शहीदहरू मरेर पनि देशका लागि यी र यस्तै अनगिन्ती प्रश्नले मान्छे किन विचलित बन्छ होला किन रित्याउँछ होला मान्छेले आफूलाई भरिनका लागि किन साटिन्छन् नयाँ चप्पलहरू मन्दिरको ढोकामा ममा यस्तै प्रश्नहरूको ओइरो लाग्छ थाहा छैन कहिले हुनेछ समाधान प्रश्नहरूको ममा यस्तै प्रश्नहरूको ओइरो लाग्छ थाहा छैन कहिले हुनेछ समाधान प्रश्नहरूको तर पनि म प्रश्न गर्न छाड्दिन तर पनि म प्रश्न गर्न छाड्दिन कवि गीता पुडा सैनीको प्रश्न एक कविता वाचन गरेर मैले सुनाए अब अर्को कविता गणेशराज वस्तीको
कविताको शीर्षक प्रिया तिम्रा गीत र कविताले त्यहाँका घाट र चिताले आफ्ना ओछ्यानका मृत मानिस बौरिएर फर्किएर जान लाग्दा सन्ध्याको सूर्य टाढामणिको यात्राबाट फर्किएर त्यही गीतमा नयाँ प्रीत खोजिरहला धनकुटेली वनका डाँफे मुना रात बिर्सिएर नाचिरहलान् यस्तो अकल्पनीय क्षणको उपहारमा न निद्रा लाग्ला न त भोक जाग्ला हामी अरूलाई त्यस्तो छ भने तिम्रा प्रिया त लोकै भाग्यमुनि हुनन् तिम्रा गीत र कवितामा मानिसले आफ्ना जिन्दगी लम्ब्याउँछन् तिम्रा प्रिया तिमीलाई देखेर छक्क होलिन् डाँडा पाखाका कोइली पनि किन रोलिन् यस्तो गीत तिमी अरू को र तिम्रा प्रियालाई यो नराम्रो कसरी पो हो र हस् धन्यवाद
आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि गणेश राज वस्ती आदरणीय श्रोताहरू आज साहित्य संसार कार्यक्रममा साहित्यकार राजवसँगको संवाद सुनायौं साथमा रामकुमार पण्डित छेत्रीले लेख्नु भएको फेसबुक भित्ता शीर्षकको लघु कथा अनि कविताहरू प्रस्तुत गर्यौं। आजको कार्यक्रम कस्तो भयो? यहाँहरूको सुझाव, सल्लाह र प्रतिक्रिया साहित्यसंसार.radionepal@gmail.com मा पठाउनु हुन अनुरोध छ। यतिन्जेल साहित्य संसार कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाई सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौ। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृंखला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np मा जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू तपाईँको फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पर्सि शनिबार बेलुकी 9 बजेको समाचारपछि पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अब आजको लागि भने साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावल र सहकर्मी रिता तिमल सिन्हाको साथमा म तारा प्रसाद ओस्ती यहाँहरूसँग विदा माग्छु। अर्को हप्ता फेरि भेटौंला। नमस्कार।